यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त। स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डको करिब 90% मर्मत सम्पन्न। र रूसले 50 दिनभित्र युक्रेनसँग युद्ध रोक्ने सहमति नगरे रूसमाथि कड़ा अतिरिक्त शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकले संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा संचार मन्त्री गुरूङले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संघीयताको कार्यान्वयन गर्दै समय सापेक्ष परिणाममुखी सार्वजनिक सेवा प्रवाहको उद्देश्य निजामती सेवा विधेयकले लिएको बताउनुभयो। संचार मन्त्री गुरूङले प्रदेश तथा स्थानीय तहमा कर्मचारीहरूको छनौट र व्यवस्थापन प्रणालीलाई सुदृढ गर्दै नागरिक मैत्री सेवा प्रवाहका लागि विधेयक केन्द्रित रहेको बताउनुभयो। यस्तै बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले रसुवा जिल्लामा आएको बाढ़ीले क्षति भएका जलविद्युत आयोजनाहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाइएको बताउनुभयो। ऊर्जा मन्त्री खड्काले आगामी दिनमा हिमताल फुटेर बाढ़ी आउन सक्ने सम्भावना अझ बढ़िरहेकोले यसको जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई थप प्रविधि मैत्री सक्रिय र प्रभावकारी बनाउने काम भइरहेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको विशेष समयमा नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले मधेसमा पानी नपरेका कारण किसानहरूले अझै रोपाई गर्न नपाएकाले अन्नको भण्डार भनेर चिनिने तराईका फाँटहरूमा सिंचाईका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। देशको निजी क्षेत्र मात्र विकसित हुँदा गरीबीको अन्त्य नहुने भन्दै सामाजिक न्याय, पर्यावरणीय स्थायित्व र सुशासन कायम गर्न सामुदायिक अर्थतन्त्र आजको आवश्यकता भएको नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले बताउनुभयो। बैठकमा एकीकृत समाजवादी पार्टीकी सांसद जयन्ती देवी राईले 21औं शताब्दीको युगमा पनि महिलाहरू अन्धविश्वास र परम्पराको शिकार हुन परेको भन्दै महिलामाथि हिंसा र विभेद रहेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो। त्यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले मक्का मदिनामा सवारी भाड़ा मुस्लिमहरूको आस्था विपरीत भएको भन्दै हाजीहरूमाथि ब्याजको रकम खर्च गर्ने कुरा आपत्तिजनक भएको बताउनुभयो। बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखर कुमार सिंहले कतै अतिवृष्टि कतै अल्पवृष्टि र खडेरी परेको भन्दै तराईमा निशुल्क सिंचाईको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। यस्तै बैठकको आकस्मिक समयमा सांसदहरूले छाउपडी प्रथालाई कसूरजन्य अपराधका रूपमा स्वीकार गरिदा पनि अझै महिलाहरूले छाउ गोठमै मर्नुपर्ने अवस्था रहेकोले छाउपडी विभेद गर्नेहरूलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन 6 गते मंगलबार सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको 23औं वार्षिक प्रतिवेदन 2082 पेश भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै समितिका सभापति ऋषिकेश पोखरेलले राज्यको आर्थिक सामाजिक र भौतिक क्रियाकलापहरू नियमित गरी सुशासन कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायहरूलाई समितिले निर्देशन दिएको र त्यसको कार्यान्वयन भए नभएको समेत समीक्षा गरेको बताउनुभयो। सभापति पोखरेलले समितिले महालेखा परीक्षकको प्रतिवेदनलाई उच्च प्राथमिकता दिए छलफल गरेको र आवश्यक कार्यवाहीका लागि सरकारका निकायहरूमा लेखी पठाएको पनि बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक वित्त परिचालन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। वैकल्पिक वित्त परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका आयोजनाहरूमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि विधेयकले सहयोग पुर्याउने बताउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज संचालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालका खोला नालाहरूमा संचालन हुने यातायातका साधनहरूको जलमार्ग तोक्ने, यातायात संचालन अनुमति पत्र तथा चालक अनुमति पत्र व्यवस्था गर्ने, बीमा तथा नियमन सम्बन्धी व्यवस्था गर्नका लागि कानूनी व्यवस्था गर्न लागि बताउनुभयो। यस्तै बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यौरा सभामुख देवराज घिमिरेले पढ़ेर सुनाउनु भएको थियो। यसअघि बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, बाढ़ी पहिरोबाट प्रभावितको उद्धार, राहत तथा घाइतेहरूको उपचार लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा नेपाली कंग्रेसका सांसद राजेन्द्र बजगाईले देशमा श्रम पलायन तीव्र रहेको, युवा शक्ति देश बाहिर जान बाध्य भइरहेको, धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीन रहेका कारण जनतामा नैराश्यता बढ़िरहेको बताउनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले सरकारले कहाली लाग्दो अवस्थामा पुगेको अर्थतन्त्रको सुधारका लागि महत्वपूर्ण रूपमा काम गरेको र विकास निर्माणका कामले गति लिन थालेको भए पनि राज्यका संयन्त्रहरूबाट प्रभावकारी कार्य सम्पादन हुन नसक्दा जनअपेक्षा अनुरूप प्रतिफल आउन नसकेकोतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार विवादै विवाद, शंकै शंका र प्रश्नै प्रश्नको घेरिएर एक वर्षको कार्यकाल बिताएको टिप्पणी गर्नुभयो। नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुशासन, संविधान संशोधन र स्थायित्वको नारा लगाउँदै बनेको सरकारले एक वर्ष पूरा गर्दा भ्रष्टाचार, असंवैधानिक नियुक्ति र दोषीलाई उन्मुक्ति जस्ता घटना बढ़नुले जनतालाई थप निराश बनाएको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले किसानका समस्या समाधान गर्न, बाढ़ी पहिरो र दुर्घटनामा परि मृत्यु भएकाहरूलाई आवश्यक राहतको व्यवस्था गर्न, छाउपड़ी जस्ता सामाजिक कुरीति र कुप्रथा अन्त्यका लागि पनि सरकार को ध्यान आकर्षण गराउनुभयो। यस्तै आज पनि भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक साउन 7 गते बुधबार दिनको 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको 14 बैठकले आगामी आर्थिक वर्षका लागि 1,68,93,00,000,000 रूपियाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर पुष्कर बहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृति गरेको हो। बैठकमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाले पठन पाठन परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तर सुनिश्चितताका साथै बिजनेस इन्क्युबेशन केन्द्र स्थापना जस्ता काममा अग्रसरता लिइएको बताउनुभयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको 15 बैठकले आगामी आर्थिक वर्षका लागि 3,19,46,00,000,000,000 बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर पारस कुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधन सहित स्वीकृत भएको हो। कुलपति ओलीले बेरुजु फर्चोटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो। सुदूरपश्चिम विश्वविद्यालयको 13 सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि 1,54,00,000,00,000 रूपियाँको अनुमानित बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधन सहित स्वीकृत गरिएको हो। कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरूस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिनुभयो। यसै गरी प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न पूर्वाञ्चल विश्वविद्यालयको 41 सभाले आगामी आर्थिक वर्षका लागि 1,70,14,30,000,00,000 रूपियाँ बराबरको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिस्ट्रार प्राध्यापक डाक्टर कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष 2082/83 प्रस्तावित आय व्यय विवरण स्वीकृत भएको हो। सभाले उपकुलपति प्राध्यापक डाक्टर बिजु कुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त पानी नपर्दा कम मात्रामा धान रोपाई भएको छ। पानीको अभावमा रोपिएका धान समेत सुक्न थालेकाले किसानहरू चिन्तित देखिन्छन्। असारको अन्तिमसम्ममा मध्य प्रदेशका जिल्लाहरूमा 35% मात्र रोपाई हुन सकेको छ। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मध्य प्रदेशमा पर्याप्त पानी नपरेपछि किसानहरू दुःख गरेर भूमिगत सिंचाई मार्फत रोपाई गरेका धानहरू पनि खेतमा नै सुक्न थालेका छन्। महोत्तरीका शम्सीका किसान सुशील कुमार मण्डल।
सबसे पहिले त पानी चाहिँ पानीको अति आवश्यकता है। मनसुनी लास्ट भयो गेलै, लेकिन अब त कोही उपाय नै। वर्षा 25-30% मात्रै, 70% खेत अपनेको भने भकिएछ।
मध्य प्रदेशका अन्य जिल्लाहरूमा पनि रोपाई भएको छैन। पानीको अभाव भएको बेलामा कमला सिंचाई आयोजनाले किसानका लागि थोरै भए पनि राहत दिएको छ। कमला सिंचाई कमाण्ड क्षेत्रमा लाभ लिइरहनुभएका अगुवा किसान श्याम बाबु यादव।
कमलामा जे पानी छ, ओइ पानी सँग अपनेके हमसब ई कैलिए जे कम्तीमे बिउ बचाउ अभियानमे हमसब बैठक अपनेके समिति सब पालो लगाके पालो सिस्टम कऽ कऽ हमरा सबके 4 शाखा छ, तऽ 2-2 दिनके पालो जे अपनेके हमसब लगा तऽ बिउ बचा दी। आ एहि कमला पश्चिमी नहर प्रणालीमे अपनेके 25% जगह जे अपनेके रोपाइयो भेलैए।
मध्य प्रदेशमा वार्षिक रूपमा 3,72,645 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। धान रोपाईको समयमा सुक्खा भएको बेलामा कमला सिंचाई आयोजनाले किसानलाई राहत प्रदान गरेको छ। सिंचाई आयोजनाका प्रमुख वीरेन्द्र कुमार यादव।
यो जति बेला डिजाइन भयो त्यति बेला चाहिँ 12,500 हेक्टेयर कमला पश्चिमी नहर र पूर्वी नहर, त्यसै गरी 12,500 हेक्टेयरको लागि चाहिँ नहर संरचनाहरू बन्यो। तर यो नहर बन्दै गर्दा त्यस पछाडि नजिकका किसानहरूले केही शाखा नहरहरू नै थपे, केही उपशाखा नहरहरू थपे। त्यो कारणले गर्दा हामीले गत वर्ष मात्रै विभागबाट यसको कमान्ड एरिया कति हो भने रिभाइज कमान्ड एरिया हेर्दा दुई तिर गरेर यता धनुषातिर 18,500 हेक्टेयर र त्यसै गरी 18,500 हेक्टेयर चाहिँ सिधातिर दुई तिर गरेर झन्डै हाम्रो 37,000 हेक्टेयरमा चाहिँ यसले सिँचाइ सुविधा पुर्याइरहेको छ। र यो खडेरीको बेला हामीले आलो पालोमा गएपछि अब पानी चाहिँ एक हप्तामा हाम्रो पुछारसम्म पानी पुग्छ। पानी चाहिँ नदीमा रहिरह्यो भने पुछारसम्म हाम्रो पानी जान्छ।
यता मध्य प्रदेश सरकारले यसपटक वर्षा नभएपछि मध्य प्रदेशलाई सुक्खाग्रस्त प्रदेश घोषणा गरिसकेको छ। अबको केही दिनमा वर्षा नभएको खण्डमा यसपटक धान चावलमा थप परनिर्भरता बन्ने पक्का रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
स्याफ्रुबेसी रसुवागढ़ी खण्डको बिग्रेको राजमार्गको करिब 90% मर्मत सम्पन्न भएको छ। तिब्बत तर्फबाट बग्ने लेन्दे खोलामा यही असार 24 गते आएको बाढ़ीका कारण बिग्रेको स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको राजमार्ग सड़क सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो। सड़क खुलाउने काम करिब 90% पूरा भएको सहायक प्रमुख जिल्लाधिकारी दुर्गा प्रसाद अधिकारीले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले नेपाल टेलिभिजन कोवलपुरको 29 स्थापना दिवसको अवसरमा सार्वजनिक सेवा प्रसारणको अवधारणा सहित नयाँ युगको यात्रातर्फ संस्था अग्रसर भएको जानकारी दिनुभएको छ। स्थापनाकालदेखि हालसम्मको संघर्ष, योगदान र निरन्तर सुधारको यात्रालाई स्मरण गर्दै अध्यक्ष डाक्टर विष्टले आगामी दिनमा एनटीभी जनजनको विश्वासिलो च्यानल बन्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष विष्टका अनुसार अब एनटीभी राजनीतिक तटस्थता, पारदर्शी पारदर्शिता र व्यावसायिक निष्पक्षताको आधारमा सञ्चालन हुनेछ। तुइन चुडिदा महाकाली नदीमा खसेर दार्चुलामा एकजना बेपत्ता भएका छन्। ब्यास गाउँपालिका दुई दुम्लिङ स्थित तुइनबाट भारत जाने क्रममा आज दिउँसो महाकाली नदीमा खसेर स्थानीय 28 वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो। बेपत्ता बुढाथोकीको खोजी भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी भएका छन्। दोधारा चाँदनी नगरपालिका छ स्थित कालागढ़का 63 वर्षीय कालु सुनार सहित परिवारका पाँचजना विषालु च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो। पाँचै जनाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो राष्ट्रहरू मार्फत युक्रेनलाई उत्तम श्रेणीका अस्त्रहरू उपलब्ध गराइने घोषणा गर्नुभएको छ। ट्रम्पका अनुसार युरोपेली राष्ट्रहरूले किएभलाई आफूसँग भएका प्याट्रियट क्षेपास्त्रहरू पठाउनेछन् भने अमेरिकाले तीनको सट्टा भर्ना गरिदिनेछ। अहिले युक्रेन रूसले गर्दै आएका घातक हवाई हमलाबाट जोगिन प्याट्रियट क्षेपास्त्र प्रतिरक्षा प्रणालीमा निर्भर रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग 50 दिनभित्र युद्ध अन्त्य गर्ने सम्झौता नगरे रूसमाथि 100% सेकेण्डरी ट्यारिफ लगाउने पनि चेतावनी दिनुभएको छ। व्हाइट हाउसमा नेटो महासचिव मार्क रूटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्नुभयो र 50 दिनभित्र सम्झौता नभए कड़ा भन्सार शुल्क लगाउने धम्की दिनुभयो। भारत पोल्याण्ड र हंगेरीबाट 40 वर्षभन्दा बढ़ी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान आज प्रशान्त महासागरमा अवतरण गरिएको छ। चारजनाको टोलीले लगभग 3 हप्ता अघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा चार्टर्ड उडानमा प्रक्षेपण गरेको थियो। सबैभन्दा अनुभवी अमेरिकी अन्तरिक्ष यात्री एक्सिओमकी पेगी व्हिटसनले कमाण्डरका रूपमा सेवा गर्नुभयो। उहाँसँग भारतका शुभांशु शुक्ला, पोल्याण्डका स्लाबोज उजनान्स्की विशियस्की र हंगेरीका तिबोर कापु हुनुहुन्थ्यो। उहाँहरूको देशले मिशनका लागि प्रत्येकले 6,50,00,000 भन्दा बढ़ी तिरेका थिए। यो सन् 2022 पछि परिक्रमा चौकीमा एक्सिओमको चौथो मिशन थियो र नासाको थप व्यवसाय र मानिसहरूका लागि ठाउँ खोल्ने चलिरहेको प्रयासको एक हिस्सा हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले असार महिनामा मात्रै कुल पूँजीगत खर्चको 32% खर्च गरेको देखिएको छ। 31 जेठसम्म 1,43,38,00,00,000 मात्र पूँजीगत खर्च भएकोमा असारसम्म आइपुग्दा पूँजीगत खर्च 2,11,00,000,000 पुगेको महालेखा नियन्त्रकको कार्यालयको आँकड़ाले देखाएको छ। यसरी असारमा मात्र 67,96,00,00,000 रूपियाँ बढ़ी खर्च भएको देखिएको छ। काम सम्पन्न भइसकेर पनि भुक्तानी कतिपय अवस्थामा असारमा हुँदा वर्षेनी असारमै पूँजीगत खर्च बढ़ने प्रवृत्ति देखिने गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि पूँजीगततर्फ 3,52,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। चितवनको रत्नगरमा 28 जातका केराको जातीय परीक्षण थालिएको छ। रत्नगर नगरपालिका 13 स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा 12 बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न प्रकारको परीक्षण थालिएको हो। केन्द्रका संचालक समृद्ध भन्तनाले रैथाने केराबाट विभिन्न परिकारहरू बन्ने भएकाले त्यसलाई बिक्री वितरण गरी राम्रो आमदानी लिन सकिने बताउनुभयो। राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवा पुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने भएकाले अब कुरा भन्दा कामतर्फ सबैको ध्यान जानु जरूरी रहेको कृषि विज्ञहरूले बताउँदै आएका छन्। मंगलबार शेयर बजार मापक नेफ्टे परिसूचक 34.46 अंकले बढ़ेर 2,760 अंकमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो कारोबार दिन 29 अंकले बढ़ेको शेयर बजार दोस्रो कारोबार दिन सोमबार भने 35.09 अंकले घटेको थियो। मंगलबार शेयर बजारको पूँजीकरण करिब 46 खर्ब रूपियाँ पुगेको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीप लीग 2025 खेल तालिका सार्वजनिक भएको छ। मालदिव्सको राजधानी मालेमा जुलाई 17 23 चल्ने प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्ट क्लबले आफ्नो पहिलो खेलमा मालदिव्सको दिवेई सिफाङगिङसँग प्रतिस्पर्धा गर्नेछ। सेन्ट एसियाका 5 राष्ट्रको सहभागिता रहने प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा हुनेछ। त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। नेपालले देवी सिफाङ पछि मालदिप्सको अर्को टोली क्लब एसडीसी, किर्गिस्तानको बिस्पेक, काजिकिस्तानको जैक भेसी र श्रीलंकाको पोर्टस एथोरिटीसँग खेल्ने तालिका छ। हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो। काठमाडौँमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लीग च्याम्पियन क्यालिकट हिरोजसँग पराजय भएको थियो। एन्फा यु १६ युथ लीगमा संकटा क्लबले विभागीय टोली एपीएफ फुटबल क्लब विरूद्ध 6-1 गोलको शानदार जित हासिल गरेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सम्पन्न चौथो चरणको अन्तिम खेलमा संकटाले एक गोलले पछाडि परेको अवस्थामा 6 गोल फर्काएको हो। संकटाका लागि प्रज्वल कुमार नुम्नेले 2 गोल गरे। यसबाहेक सुमित बल्मापाकी, पेम्बा तामाङ, आयुष बराम र नवराज त्रिवाको नाममा 1-1 गोल रह्यो। एपीएफका फर्सिस खनालले 1 गोल गरेका थिए। जितसँगै संकटा 4 खेलमा 9 अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो हार बेहोरेको एपीएफ 12 स्थानमा झर्यो। चौथो चरण सकिदा विभागीय टोली नेपाल पुलिस क्लब 12 अङ्कका साथ शीर्ष स्थानमा छ। एक खेल पनि नजितेको सादोबाटो युवा क्लब पुछारमा छ। ओरियम एकाडेमीको नेतृत्वमा नेपालका 3 टोलीले डेनमार्कमा आयोजना हुने डाना कप 2025 सहभागिता जनाउने भएका छन्। डाना कपमा यसपटक रातो बंगला स्कूलका यु 12 बोइज टोली र यु 14 गर्ल्स टोली तथा संस्कृति इन्टरनेशनल स्कूलको यु 14 बोइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा 90% भन्दा बढी टोली विदेशी रहने आयोजकले जनाएको छ। डाना कपमा 45 राष्ट्रका 1100 टोली सहभागी हुन्छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी लुम्बिनी कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 12.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 5 फुट। संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त। स्याफ्रुबेसी र सुवागढ़ी सड़क खण्डको करिब 90% मर्मत सम्पन्न। र रूसले 50 दिनभित्र युक्रेनसँग युद्ध रोक्ने सहमति नगरे रूसमाथि कड़ा अतिरिक्त शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।